आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
जान्छु र म स्तुति गाउनेछु र म घुडा टेक्नेछु चरणमा जे जति चढाउँछु जे मैले दिनेछु सबै चढाउँदैछु तपाईंलाई जान्छु र म स्तुति गाउनेछु र म घुडा टेक्नेछु चरणमा जे जति चढाउँछु जे मैले दिनेछु सबै चढाउनेछु तपाईंलाई मेरो बलिदानको आराधना हृदयले प्रशंसा दिनेछु तपाईंलाई पवित्र चरणमा उभिन चाहन्छु योग्य आराधनाको स्तुति गाउनेछु र म घुडा टेक्नेछु चरणमा जे जति चढाउँछु जे मैले दिनेछु सबै चढाउँदैछु दिनेछु तपाईंलाई पवित्र चरणमा उभिन चाहन्छु योग्य आराधनाको
दिने
प्रिय श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमिक र श्रृंखलाबद्ध अध्ययनको क्रममा बाइबल अध्ययन एफिसी 5 अध्याय 25 23 पदसम्मबाट अध्ययन गर्नेछौ। यहाँ हामी देख्नेछौ मण्डलीको आशा। एफिसी 5 अध्याय 25 पद हृदय अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। परमेश्वरले कहिले पनि कुनै स्त्रीलाई कुनै पुरूषको अधीनतामा सुम्पिनु भन्नुहुन्न जसले तिनलाई प्रेम गर्दैन। र तिनलाई यहाँ पद 25 उल्लेखित प्रेमले प्रेम गर्दैन। मित्र, यो उच्च स्तरको ख्रिस्टियन प्रेम हो। आज जवान मानिसहरू यौनको बारेमा जान्नलाई खोजिरहेका छन् र त्यहाँ आज विवाह विषयमा असंख्य पुस्तकहरू उपलब्ध छन्। तर मलाई लाग्छ ख्रिस्टियनहरूले जान्न सक्छ कि विवाहमा वास्तविक प्रेम के हो, किनभने यो ख्रिस्ट र मण्डली बीच सम्बन्धको उच्च स्तरमा लगिन्दछ। मित्र, यस्तो अरू केही कुरा छैन। अनि 26 पदमा लेखिएको छ, त्यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकुन्। ख्रिस्टले मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो। यो चाहिँ भूतकालमा हो। वर्तमान कालमा चाहिँ उहाँले मण्डलीलाई परमेश्वरको वचनको पानीले पवित्र पार्नलाई शुद्ध गरिरहनु भएको छ। शुद्ध गर्ने जुन चाहिँ बाइबल हो, यो टीभी वा रेडियोमा विज्ञापन गरिने कुनै उक्तम कोटिको साबुन डिटर्जेन्ट भन्दा अधिक उक्तम हो। परमेश्वरको वचनले केवल दाग धब्बाको मात्र हटाउँदैन, तर यसले तपाईंलाई आफ्नो जीवनमा अरू दाग धब्बा पाउनबाट पनि जोगाउँदछ। अनि 27 पदमा भनिएको छ, र उहाँले दाग वा चौरी नभएको अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्खोट होस्। भविष्यमा उहाँले आफै स्वयं कहाँ बिना दाग बिना चौरी महिमित मण्डलीको रूपमा उपस्थित गराउनुहुनेछ। मित्र, जब हामी प्रकाशको पुस्तकको अध्ययन गर्नेछौं तब हामी देख्नेछौं कि मण्डलीलाई त्यसको पति ख्रिष्टका सुसञ्जित गरिएर पेश गरिनेछ। मैले धेरै ख्रिस्टियन विवाहहरू देखेको छु र मैले कहिले पनि कुरूप दुलही देखेको छुइन। म तपाईंलाई भनौं, हरेक स्त्री आफ्नो विवाहको दिनमा सुन्दर देखिन्छिन्। मैले देखेका ती दुलहीहरू विवाह अघि अनि विवाहपछि इमानदारीपूर्वक भन्दा तिनीहरू सबैभन्दा त्यति सुन्दरी देखिँदैनथे, तर तिनीहरूको विवाहको दिनमा चाहिँ तिनीहरू सुन्दर देखिन्छन्। कुनै पनि जवान केटाले कुनै जवान केटीसँग मगनी गर्दैन अनि सोच्दछ कि उसले तिनलाई विवाह गर्नभन्दा पहिले महाक्लेश वा सतावटको आगोहरूमा भएर जानुपर्दछ। त्यो बिल्कुल व्यर्थको कुरा हो। आज त्यहाँ धेरै मानिसहरू विश्वास गर्दछन् कि मण्डली महाक्लेशमा भएर जानेछ र त्यसद्वारा शुद्ध गरी पवित्र गरिन्दछ। कुनै पनि मंगेतर चाहँदैन कि आफ्नो हुनेवाला दुलही कष्ट क्लेशमा भएर गएको। त्यस्तै गरी मण्डली पनि ख्रिस्टसँग मगनी भइसकेको छ। मण्डली महाक्लेश हुनभन्दा पहिले स्वर्गीयमा ख्रिष्टका उठै लगिनेछ। अनि पवित्र गर्ने सम्बन्धमा उहाँले मण्डलीलाई परमेश्वरको वचनको धुवाईद्वारा शुद्ध गरी पवित्र गरिरहनु भएको छ। यो कुराको मनमा राख्नुहोस्, जब हामी मण्डली शब्दको प्रयोग गर्छौं हामी क्रूस भएको मण्डली भवनको बारेमा कुरा गरिरहेका छैनौं। हामी सत्य विश्वासीहरूको शरीरको बारेमा कुरा गरिरहेका छौं। यो पदको अर्थ यो हो कि उहाँले हरेक विश्वासीलाई महान दिन महिमित दिनको लागि तयारी गर्न शुद्ध गरिरहनु भएको छ। म विश्वास गर्दछु त्यो नै त्यस्तो एक कुनै कुरा हो जुन हाम्रा दिनहरूमा भइरहेको छ। यसरी हामीले
भूत, वर्तमान र भविष्यको देख्यौं। ख्रिष्टले मण्डलीलाई प्रेम गर्नुभयो, यसको निम्ति आफै स्वयंलाई दिनुभयो। उहाँले वचनद्वारा जलको स्नानले, पानीको स्नानले शुद्ध गरी पवित्र गरी रहनु भएको छ। भविष्यमा मण्डली उहाँ कहाँ सबै पाप हटाइएको उज्जवल दुलहीको रूपमा उपस्थित गरिनेछ। त्यसपछि मण्डली पवित्र र निरपराध कलंकरहित हुनेछिन्। अगाडि 28-32 पदमा भनिएको छ, त्यसरी नै पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झै प्रेम गर्नुपर्छ। आफ्नै पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ, किनकि कुनै मानिसले कहिले आफ्नो शरीरलाई घृणा गर्दैन तर त्यसको कदर गरेर पालन पोषण गर्दछ, जसरी ख्रिष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ। किनभने हामी उहाँको शरीरको अंग हौं, यसकारण मानिसले आफ्ना बाबु आमालाई छोडेर आफ्नी स्वास्नीसँग मिलिरहन्छ र ती दुवै एउटै शरीर हुनेछन्। यो एउटा गम्भीर रहस्य हो, अनि यो कुरा म ख्रिष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु। मैले यी सम्पूर्ण अनुच्छेदको उद्धृत गरेको छु ताकि तपाईँले देख्न सक्नुहुन्छ कि कसरी पाउलले यी दुई विषयहरूको खिच्दछ र पछाडि अगाडि जाँदछ। यसरी पति र पत्नी, ख्रिष्ट र मण्डली, अर्थात पति र पत्नी, ख्रिष्ट र मण्डली। ख्रिष्ट र मण्डलीको बारेमा कुरा गरिसकेपछि विषय पछाडि पति र पत्नीतिर जान्छ। यसै कारण पतिहरूले आफ्ना आफ्ना पत्नीलाई, आफ्नो शरीरहरूलाई झै प्रेम गर्नुपर्छ। श्रोता, दम्पतिले आफ्नो विवाह समारोह वा धर्मानुष्ठानको लागि आवश्यक पर्ने कुरा राम्रो लुगा, गरगहना वा अति नै ठूलो भोज होइन। तिनीहरू दुवैलाई पवित्र आत्माले भरिन आवश्यक छ र तिनीहरूले अति नै महान सुहागरातको अनुभव गर्नेछन्। विशेष गरी पश्चिमी मुलुकमा दुनियादार केटाहरू, संसारिक केटाहरू र केटीहरू काम बासना र विवाह बाहिरको सम्बन्धको बारेमा कुरा गर्दछन्, तर तिनीहरूलाई वास्तवमा प्रेम के हो सो कुरा थाहा छैन। तिनीहरू यौनको बारेमा, यौन क्रिया, काम बासनाको बारेमा धेरै कुरा जान्दछन्, तर तिनीहरू वास्तविक क्रिस्टियन विवाहको सुन्दरता, मधुरता र अत्याधिक आनन्दताको कति पनि जान्दैनन्। पतिले आफ्नो पत्नीलाई प्रेम गर्नुपर्छ, किनभने विवाह सम्बन्धले पत्नीलाई आफ्नो शरीरको अंग भाग बनाउँछ। यो चाहिँ मण्डली ख्रिष्टको शरीर हो र ख्रिष्ट चाहिँ त्यो शरीरको शिर हुनुहुन्छ, त्यो जस्तै हो। यस आधारमा पति पत्नीको, पति पत्नीको शिर हो। कुनै पुरूषले पतिले आफ्नो शरीरलाई घृणा गर्ने काम र अस्वाभाविक कुरा हो, त्यसरी नै पतिले आफ्नो पत्नीलाई प्रेम गर्नुपर्छ, किनभने पत्नी उसको आफ्नै शरीर हो। श्रोता, ख्रिष्टले मण्डलीको कमजोरीहरूको थाहा पाउनु भएकोले गर्दा त्यसलाई लालन पालन र पालन पोषण गर्नुहुन्छ। पतिहरूले पनि उही कुरा गर्नुपर्छ आफ्नो पत्नीको निम्ति। अनि 31 उत्पत्ति 2:24 पदबाटको उद्धृत हो। पाउल यहाँ आदम र हब्बा बीच अदनको बगैंचामा अस्तित्वमा आएको सम्बन्धको दर्शाउँछन्। त्यो प्रथम दम्पति पति र पत्नीको रूपमा ख्रिष्ट र मण्डलीको भावी एकता संगमको आकृति हो। हब्बालाई आदमको लागि अर्धाङ्गनी बन्न सृष्टि गरिएको थियो, तिनलाई उसको करङबाट निकालिएको थियो, अन्य जनावरहरू जस्तै माटोबाट बनाइएको थिएन। श्रोता, आदम अपुरा थिए जबसम्म तिनीहरूलाई एक साथमा मिलनमा ल्याइएन। परमेश्वरले तिनलाई बनाउनुभयो, आकृति दिनुभयो, र म सोच्दछु कि हब्बा सारा सृष्टिहरूमा अति नै प्रिय, प्यारी, सुन्दरी थिइन् जब परमेश्वरले तिनलाई आदम कहाँ ल्याउनुभयो। तिनी आदमको निम्ति अर्धाङ्गनी थिइन्। तिनले आदमको जीवनमा त्यो कुराको आपूर्ति गरिन् जुन उसमा कमी थियो। हब्बा आदमको निम्ति बनाइएको थियो र तिनीहरू एक शरीर भए। हिब्रूमा पुरूष शब्द हो इस र स्त्री शब्द हो इस्सा। यी शब्द लगभग झण्डै उही एउटै जस्तो सुनाइ पर्दछ। मित्र, हब्बालाई आदमबाट झिकिएको थियो। मित्र, मसँग दुई नमूनाहरू छन् जुन पुरूष र स्त्री बीच अद्भुत सम्बन्धको इतिहासबाट लिइएको हो। यस किसिमको कुरा आज झण्डै हराइसकेको छ। पश्चिमी मुलुकमा न्यू मोरालिटी भन्ने सिद्धान्त र सेक्सुअल फ्रिडम अर्थात नयाँ नैतिकता र यौन सम्बन्धी स्वतन्त्रताले धेरै जवान मानिसहरूलाई दासत्वमा हालिरहेको छ, अनि सायद यो कुरा हाम्रो देशमा पनि बिस्तारै प्रवेश गरिरहेको छ। यो कति पनि काम खाने छैन। परमेश्वरको इच्छा र चाहना यही छ कि ख्रिस्टियनहरूले यो सम्बन्धलाई अति नै उच्च दृष्टिकोणमा हेरेको, किनकि यो परमेश्वर स्वयंबाटको धारणा हो। पहिलो कथा चाहिँ एबेलर्ड र हेलोइसको हो। जब महान अंग्रेजी लेखक जोन लोर्डले आफ्नो पुस्तक ग्रेट वुमेन अर्थात महान स्त्री लेखे, उसले होलाइसलाई प्रेमको वैवाहिक प्रेमको उदाहरणको रूपमा प्रयोग गरे। कथा चाहिँ एबेलर्ड भन्ने जवान पादरी धर्म उपदेशको बारेमा हो। उनी अहिलेको पेरिसको विश्वविद्यालयमा प्रतिभाशाली जवान शिक्षक र प्रचारक थिए, अनि केननसँग हेलोइस नाम गरेको भतिजी थिइन् जसलाई केननले एबेलर्डको शिक्षा दीक्षा उनीका पठाइए। अनि हेलोइस पनि उल्लेखनीय व्यक्ति थिइन् अनि एबेलर्ड पनि उल्लेखनीय व्यक्ति थिए। कथा यसरी जान्छ, तिनीहरू आपसमा अति नै धेरै गरी प्रेममा फसे, तर इंग्ल्याण्डमा त्यस जमानाको भयानक रीति र अभ्यास अनुसार पादरीको विवाहलाई अपमानको बेइज्जतको र घृणाको दृष्टिकोणमा हेरिन्थे। एबेलर्ड अनि हेलोइस प्रेममा गहिरो गरी फसेको भए तापनि विवाह गर्न मण्डलीद्वारा अनुमति दिएन। त्यसकारण तिनीहरू आपसमा एबेलर्डको एक साथीको घरमा सुटुक्कै विवाह गरे र पनि उसले निरन्तर सिकाउन जारी राखे, तर तिनीहरूको त्यो गोपनीयता त्यस समयमा बाहिर आयो जब एक नोकरले तिनीहरूलाई धोका दियो र हेलोइसलाई नन बन्न जबरजस्ती सन्यासिनी बन्न कर लगाइयो। मित्र, एबेलर्ड सम्भवत मध्ययुगको एक साहसी मानिस थिए। 12 शताब्दीको शुरूमा उसले प्रचार गर्न र सिकाउन शुरू गरियो कि परमेश्वरको वचन नै मानिसको अधिकार हो, मण्डली होइन। यो महान मानिस उसलाई इन्कार गर्ने अस्वीकार गर्ने कुराको कारण आफ्नो शिक्षा दिने कुरामा सिकाउने कुरामा तितो र व्यङ्ग्य हुने मानिस बनायो। जब उनी मृत्यु शयामा थिए अनि ऊ हेलोइस भन्दा धेरै लामो समय पहिले मरे, किनकि हेलोइस भन्दा 20 वर्ष उमेरमा उनी ज्यादा थिए, उसले विन्ती गरे कि हेलोइसलाई अन्तिम पल्ट उसलाई देख्न दर्शन गर्न अनुमति दियोस्। त्यस बेलाको मण्डलीले क्रूर निर्दयी काम गरे, त्यो गर्न अनुमति दिएन। त्यसकारण हेलोइस उसलाई आखिरी पल्ट हेर्न पनि आउन सकिन। अन्तिममा उसले तिनको नाममा पत्र लेखे, मेरो निम्ति यो दयनीय कुरा हो जस्तो कि मैले कहिले पढेको थिइन। उसले आफ्नो पत्र यो प्रार्थना सहित अन्त गर्दछन्, हे प्रभु, यो तपाईँको इच्छा भयो कि तपाईँले हामीलाई जोड्नु भएन र तपाईँले हामीलाई छुटाउनु पनि भएन। अहिले प्रभु, जुन कुरा तपाईँले कृपापूर्ण आरम्भ गर्नुभएको छ, कृपापूर्ण सिद्ध्याउनुहोस्। यो संसारमा आपसमा छुटिए तापनि स्वर्गीयमा अनन्त अनन्त कालसम्म हामीलाई एकसाथमा जोड्नुहोस्, मिलन गराउनुहोस्, अनि म विश्वास गर्छु परमेश्वरको स्वर्गीयमा तिनीहरू एक आपसमा साथमा छन्। मित्र, अर्को व्यक्ति जोन वेस्टली हो। उसको कथा उसको जन्मस्थान इंग्ल्याण्डमा भनिँदैन तर अमेरिकाको जर्जियामा भनिने गरिन्छ। जब जोन वेस्टली जवान प्रचारकको मिशनरीको रूपमा जर्जियामा आए, मुकुट पहिले नै त्यहाँ कुलीन मानिसका पठाइसकिएको थियो। म सोच्दछु कि तिनीहरूले दरबारमा उसलाई छुट्टी गर्न चाहन्थे किनभने उनी निरस स्वादरहित व्यक्ति थिए साथै मर्दाना र व्यक्तित्वरहित व्यक्ति थिए तर त्यस दिनको भयानक संस्कारको कारण कुलीनताले अर्थात कुलीन वर्गका मानिसले सबभन्दा सुन्दर केटीको विवाह गर्न पाउँदथ्यो अनि उसले त्यस्तै केटी विवाह गरे जो हेर्नमा अति नै सुन्दरी मात्र थिएनन् र बलियो व्यक्तित्वका केटी मात्र थिएनन् तर अति नै महान विशिष्ट ख्रिस्टियन केटी पनि थिइन् तब त्यहाँ तिनीहरूको स्थानमा तेज प्रज्वलित जवान मिशनरी केटा आयो कथा यस प्रकार जान्छ त्यो जवान मिशनरी केटासँग अर्थात जोन वेस्टलीसँग त्यो सुन्दर केटीको प्रेम चल्न थाल्यो र तिनीहरू प्रेममा फसे जोन वेस्टलीले तिनलाई सुटुक्कै भागी गएर त्यहाँ अमेरिकाका जनजाति इन्डियनहरूको बीचमा रहन आग्रह गरे तिनले भने जोन परमेश्वरले तिमीलाई फेरि इङ्ल्याण्डमै जान बोलाउनु भएको छ र उहाँले तिमीलाई केही महान सेवा गर्न बोलाउनु भएको छ अनि तिनै स्त्रीले उनलाई इङ्ल्याण्डमा पठाइन् अनि उसलाई जहाजमा चढाई पठाउन त्यो स्त्री बन्दरगाहसम्म आइन् र त्यस बेलुका तिनीहरू आपसमा अंगालोमा गलामा बाँधिए विदाबारी हुने बेलामा तर वेस्टलीको सबभन्दा ठूलो शत्रु र आलोचकले भन्दछ कि त्यहाँ कुनै अप्रिय गलत काम भएन वेस्टलीले अझै तिनलाई आफैसँग भागी गएर इन्डियनहरूको बीचमा सुसमाचारको काम गर्न बस्नलाई विन्ती गरे वेस्टलीको जीवन कहानी लेख्नेले भन्दछ कि जहाजमा चढ़िसकेपछि दुईपल्ट बाहिर निस्किआए तर तिनले उसलाई इङ्ल्याण्डमा पठाइन् मेथोडिस्ट मण्डलीको विवाह गर्न हजुर मित्र वेस्टली इङ्ल्याण्डमा टुटेको हृदय लिएर आए तैपनि त्यो स्त्री उसको जीवनको प्रेरणा भइन् मित्र परमेश्वरले ती पवित्र आत्माले भरेका विश्वासहरूलाई त्यस किसिमको प्रेम दिनुहुन्छ अनि 33 पदमा भनिएको छ जे भए पनि तिमीहरू हरेकले आफ्नो आफ्नी पत्नीलाई आफैलाई झैं प्रेम गर र पत्नीले पनि आफ्ना पतिको आदर गरोस् मित्र यो विवाहको बारेमा व्यवहारिक भएको ओ कसरी पापले यो महिमित सम्बन्धलाई बिगारिदिएको छ कुरूप बनाएको छ तर यो सम्बन्धको तपाई को हुनु सक्छ तर यो सम्बन्ध तपाईँको हुन सक्छ यदि तपाई यसलाई सर्वोत्तम भएको चाहनुहुन्छ भने पाओले घर परिवारमा ख्रिस्टियन जीवन यापनको सामान्य रूटिनमा पाठकहरूलाई लाँदछन् हरेकले आफ्ना पत्नीलाई आफैलाई झै प्रेम गरोस् यसले त्यस किसिमको पतिको देखाउँछ जसको अन्तर्गत पत्नी अधीनतामा हुन्छ र हुनुपर्छ घरमा पति र पत्नीले सरलतामा आइरहेको महिमाको रहस्यको प्रकट गर्नु पर्दछ यो आपसमा उच्च मायावादको व्यवहारिक लागू हो उसले वास्तविकताको क्षेत्रमा रोमान्टिक ल्याउँदछ
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस् हामी प्रभुको नाममा स्वीकार गर्नेछौ प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ प्रिय श्रोता यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो मित्र आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि मनमा कुनै प्रश्न जिज्ञासा सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्। अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।